नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। पहिला मुख्य समाचार। पश्चिम बंगालमा विशेष गहन पुनरीक्षण प्रक्रियापछि आज मस्यौदा मतदाता सूची प्रकाशित गरिएको छ। दार्जीलिङका राज्यसभा सांसद हर्षवर्धन सिंहालले मतदाता सूची एसआईआर प्रक्रियालाई लोकतान्त्रिक प्रक्रियाको विश्वास, पवित्रता र संवैधानिक सम्मान जोगाउन आवश्यक सुधारको रूपमा वर्णन गर्नुभएको छ। युवा भारतीय क्रीडाङ्गणमा 13 दिसम्बरमा लियोनेल मेसीको कार्यक्रम अवधि भएको अव्यवस्थापछि राज्यका खेल मन्त्री अरूप विश्वासले आफ्नो पदबाट राजीनामा दिने इच्छा जताउनु भएको छ। विजय दिवसको अवसरमा आज कोलकाताको विजय दुर्ग स्थित सेनाको पूर्वी कमान मुख्यालयमा 1971 भारत पाकिस्तान युद्धमा सर्वोच्च बलिदान दिने सैनिकहरूलाई श्रद्धांजलि अर्पित गरिएको छ र दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज सदनमा डीजीएचसी वा जीटीए जस्ता व्यवस्थाहरूले गोर्खाहरूको समस्यालाई सम्बोधन गर्न असफल भएको बताउनु भएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालमा विशेष गहन पुनरीक्षण प्रक्रियापछि आज मस्यौदा मतदाता सूची प्रकाशित गरिएको छ। एसआईआरको पहिलो चरणमा पश्चिम बंगालमा 7,66,37,529 मतदाताहरू समावेश थिए। यीमध्ये 7,08,16,616 मतदाताहरूको जनगणना प्रपत्रहरूको डिजिटलीकरण गरिसकिएको छ। 92.4% जनगणना प्रपत्रहरूको डिजिटलीकरण भइसकेको छ। एसआईआर प्रक्रियामा 58,00,000 भन्दा अधिक अनुपस्थित, स्थानान्तरित, मृत अनि डुप्लिकेट मतदाताहरूको नाम हटाइएको छ। 2002 मतदाता सूचीको 31,38,374 मतदाताहरूलाई यस प्रक्रियामा सामेल गरिएन। यी मतदाताहरूलाई सुनवाईका लागि बोलाइनेछ। सुनवाई आजबाट शुरू भएर 7 फरवरी 2026 चल्नेछ। पश्चिम बंगालमा आज प्रकाशित विशेष गहन पुनरीक्षणको लागि मतदाता सूचीको मस्यौदामा दार्जीलिङ जिल्लाको ताजा आंकड़ा प्राप्त भएको छ, जसमा 27 अक्टोबर 2025 दार्जीलिङ विधानसभा क्षेत्रमा कुल मतदाताहरू 2,45,277 रहेका थिए। यसरी नै खरसाङ विधानसभा क्षेत्रमा कुल मतदाताहरू 2,41,104 रहेका थिए। मतिगढ़ा नक्सलबाड़ी विधानसभा क्षेत्रमा कुल मतदाताहरू 3,13,534 रहेका थिए। सिलीगुड़ी विधानसभा क्षेत्रमा कुल मतदाताहरू 2,39,808 रहेका थिए भने फाँसीदेवा विधानसभा क्षेत्रमा 2,53,134 मतदाताहरू रहेका थिए। आजको प्रकाशित पहिलो ड्राफ्ट नामावलीमा कुल मतदाताहरू दार्जीलिङ विधानसभा क्षेत्रमा 2,19,342, खरसाङ विधानसभा क्षेत्रमा 2,22,710, मतिगढ़ा नक्सलबाड़ी विधानसभा क्षेत्रमा 2,85,174, सिलीगुड़ी विधानसभा क्षेत्रमा 2,08,643, फाँसीदेवा विधानसभा क्षेत्रमा 2,34,774 रहेका छन्, जसका लागि 1,465 कुल मतदान केन्द्रहरू निर्धारित गरिएको छ। दार्जीलिङका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले मतदाता सूची एसआईआर प्रक्रियालाई दृढतापूर्वक समर्थन गर्दै यसलाई भारतको लोकतान्त्रिक प्रक्रियाको विश्वास, पवित्रता र संवैधानिक सम्मान जोगाउन आवश्यक सुधारको रूपमा वर्णन गर्नुभएको छ। संसदमा बोल्दै उहाँले भन्नुभयो, चुनाव लोकतन्त्रको मेरुदण्ड हो र यसको इमान्दारीको रक्षा गर्नु र सार्वजनिक विश्वास कायम राख्नु अत्यन्तै आवश्यक छ। उहाँले भन्नुभयो, एसआईआर केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो यस्तो प्रणालीगत अभ्यास हो जसले मतदाता सूचीमा केवल वास्तविक र योग्य नागरिकहरू मात्र समावेश हुने सुनिश्चित गर्दछ। श्री श्रृंगलाले अनुसार यस प्रक्रियाले नक्कली वा अवैध नामका कारण वैध मत कमजोर हुने अवस्थालाई रोक्नेछ र स्वतन्त्र, निष्पक्ष तथा स्वच्छ चुनावको आधारलाई बलियो बनाउँदछ। उहाँले मतदाता सूचीमा अवैध प्रवेश रोक्नु र जाँच प्रक्रिया सुदृढ पार्नु आजको सुरक्षा तथा प्रशासनिक परिस्थितिमा अत्यन्त आवश्यक रहेको पनि बताउनुभयो। श्री श्रृंगलाले पश्चिम बंगालमा केही राजनैतिक दलहरूले सहयोग नगरेको तथा प्रक्रियालाई अवरोध गर्ने प्रयास भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज लोकसभामा विकसित भारत रोजगार अनि आजीविका मिशन विधेयक 2025 पेश गर्नुभयो। यो विधेयकले 20 वर्ष पुरानो महात्मा गान्धी राष्ट्रिय ग्रामीण ग्यारेन्टी अधिनियम 2005 को स्थान लिनेछ। विधेयकले विकसित भारत 2047 को दृष्टिकोण अनुरूप एक आधुनिक वैधानिक ढाँचा स्थापित गर्नेछ। विधेयक अन्तर्गत प्रत्येक ग्रामीण परिवारका स्वेच्छाले अकुशल शारीरिक श्रम गर्ने वयस्क सदस्यलाई 125 दिनको रोजगार सुनिश्चित गर्नु रहेको छ। विधेयक पेश गर्नुहुँदै कृषि मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गरीबहरूको उत्थानका लागि धेरै कल्याणकारी योजनाहरू लागू गरिँदै आएको छ। उहाँले भन्नुभयो, यूपीए सरकारको समय महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी अधिनियम मनरेगामा 2,13,000 करोड़ रूपियाँ खर्च गरिएको थियो, जबकि मोदी सरकारले यस योजनामा 8,53,000 करोड़ रूपियाँ भन्दा अधिक खर्च गरेको छ। श्री चौहानले भन्नुभयो, नयाँ विधेयकमा सरकारले ग्यारेन्टीकृत रोजगार दिवसलाई 100 दिनबाट बढ़ाएर 125 दिन गर्ने प्रस्ताव राखिएको छ। उहाँले भन्नुभयो, विधेयक अन्तर्गत 1,51,000 करोड़ रूपियाँ भन्दा अधिकको प्रावधान गरिएको छ। कृषि मन्त्रीले भन्नुभयो, विधेयकले गाउँहरूको व्यापक विकास सुनिश्चित हुनेछ अनि आत्मनिर्भर तथा विकसित ग्रामीण क्षेत्रको निर्माणमा सहयोग गर्नेछ। उहाँले भन्नुभयो, सरकार महात्मा गान्धीको सपनालाई साकार गर्न अनि उहाँद्वारा परिकल्पित राम राज्यको स्थापनाको दिवसमा कार्य गरिरहेको छ। युवा भारती क्रीडाङ्गनमा 13 दिसम्बरमा लियोनेल मेसीको कार्यक्रम अवधि भएको अव्यवस्थापछि राज्यका खेल मन्त्री अरूप विश्वासले आफ्नो पदबाट राजीनामा दिने इच्छा जताउनु भएको छ। यस सम्बन्धमा उहाँले मुख्यमन्त्री ममता ब्यानर्जीलाई एक पत्र लेखेर पदबाट मुक्त गरिदिने अनुरोध गर्नुभएको छ। अरूप विश्वासको यो पत्र अब सोसियल मीडियामा साझा भइरहेको छ, जसले राज्यको राजनीतिमा हलचल तीव्र भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
13 दिसम्बरको दिन युवा भारतीमा आयोजित कार्यक्रम अवधि भारी अव्यवस्था देखिएको। हजारौं दर्शकहरूले महँगो टिकट काटेर कार्यक्रममा भाग लिए, तर स्टेडियममा लियोनेल मेसीको झलकसम्म देख्न पाएनन्। आरोप छ, मैदानबीच मन्त्री अनि अति विशिष्ट अतिथिहरूको भीड़ले मेसीलाई चारैतिर घेरिरहे। फलस्वरूप साधारण दर्शक आफू ठगिएको महसुस गरे। यस घटनाले न केवल कोलकाता तर राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा पनि शहरको छविलाई नोक्सान पुर्याएको छ। यस पूरा घटनाक्रमपछि सबभन्दा अधिक निराशा अरूप विश्वासलाई लिएर आए। सोशियल मीडियामा उहाँको धेरै भिडियोहरू अनि तस्विरहरू भाइरल भएका छन्, जसमा अरूप विश्वास क्यामेरा अघि लगातार मेसीसित देखिनु भएको छ। यही तस्विरहरू अनि भिडियोहरूका कारण खेल मन्त्रीले तीखो आलोचनाको सामना गर्न परिरहेको थियो। विपक्ष सहित साधारण मानिसहरूले पनि सरकार अनि आयोजन व्यवस्थामाथि प्रश्न उठाइरहेका छन्। यसै पृष्ठभूमिमा अरूप विश्वासद्वारा मुख्यमन्त्रीलाई लेखिएको हस्तलिखित पत्र सार्वजनिक भएको हो। तथापि हालसम्म अरूप विश्वास अनि तृणमूल कांग्रेसका शीर्ष नेतृत्वको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। सूत्र अनुसार अरूप विश्वासद्वारा पठाइएको यस राजीनामालाई स्वीकार गरिने सम्भावना जताइएको छ। अजित विश्व, आकाशवाणी खरसाङ।
समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @airnewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
हर फैसले से पहले एक सवाल, क्या मैं तैयार हूँ? अगर जवाब है हाँ, तो भारतीय वायुसेना आपका इंतजार कर रही है। AFCAT 1 of 2026 के आवेदन 10 नवंबर से 9 दिसंबर तक खुले हैं। अधिक जानकारी के लिए विजिट करें careerairforce.gov.in या afcat.edcil.co.in पर।
अब रहल समाचार। विजय दिवसको अवसरमा आज कोलकाताको विजय दुर्ग स्थित सेनाको पूर्वी कमान मुख्यालयमा 1971 भारत पाकिस्तान युद्धमा सर्वोच्च बलिदान दिने सैनिकहरूलाई श्रद्धांजलि अर्पित गरिएको छ। यस अवसरमा आयोजित कार्यक्रममा पश्चिम बंगालका राज्यपाल डाक्टर सीबी आनन्द बोस, मिजोरमका राज्यपाल जनरल बीके सिंह, पूर्वी कमानका सेना कमाण्डर लेफ्टिनेन्ट जनरल आरसी तिवारी, भारतका वीर पूर्वी सेनानी, भारतीय सशस्त्र बलका अधिकारी अनि बंगलादेशी प्रतिनिधिमण्डल सामेल थिए। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज सदनमा डीजीएचसी वा जीटीए जस्ता व्यवस्थाहरूले गोर्खाहरूको समस्यालाई सम्बोधन गर्न असफल भएको बताउनु भएको छ। यस क्षेत्रको समस्या समाधानका लागि संविधान अन्तर्गत स्थायी समाधान नै एकमात्र तरिका भएको श्री विष्टले संसदलाई जानकारी दिनुभयो। श्री विष्टले भन्नुभयो, भारतको संविधानले प्रत्येक नागरिकलाई समान अधिकार, मर्यादा र न्यायको ग्यारेन्टी दिन्छ।
संसदले भन्नुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा न्यायको यो संवैधानिक प्रतिज्ञा देशको सबैभन्दा उपेक्षित क्षेत्रहरूमा पनि पुगेको छ जसले सबका साथ सबका विकासको भावनालाई प्रतिबिम्बित गर्दछ। यद्यपि दार्जीलिङ पहाड़ तराई र डुवर्सका जनता आफ्नो पहिचान आकार र संवैधानिक अधिकारको सम्मान गर्ने न्यायपूर्ण समाधानको आशाका साथ पर्खिरहेका छन्। उहाँले भन्नुभयो केन्द्र सरकारले यस क्षेत्रको लामो समयदेखि थाँतीमा रहेका समस्याहरू समाधान गर्न इमानदारीता देखाएको भन्दै वार्ताकारको नियुक्तिले संवाद र शान्तिपूर्ण समाधान प्रति सरकारको प्रतिबद्धतालाई प्रदर्शन गरेको बताउनुभयो। उहाँले दार्जीलिङ क्षेत्रले सामना गर्ने धेरै चुनौतीहरूमाथि प्रकाश पार्दै सीमापार घुसपैठका कारण द्रुत गतिमा बदलिरहेको जनसंख्याले आदिवासीहरूलाई आफ्नै भूमिमा अल्पसंख्यक बनाएको उल्लेख गर्नुभयो। सांसदले आज सदनमा रिपिलिङ एण्ड अमेन्डमेन्ट बिल 2025 को समर्थनमा बोल्ने क्रममा क्षेत्रको समस्याहरू सदनको ध्यान आकर्षण गराउनु भएको हो। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
उत्तर बंगाल विश्वविद्यालयमा 5 महिनादेखि महँगी भत्ता नपाएको आक्रोशित छारा बंगला तृणमूल शिक्षा बन्धु समितिका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन्। आज संगठनले विश्वविद्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरी रजिष्टरलाई घेरेर तलब वृद्धि र 4% महँगी भत्ताको माग राखेको छ। मुख्यमन्त्रीले महँगी भत्ता वृद्धिको घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको प्रदर्शनकारीहरूको आरोप छ। केही महिना अघि पनि सोही मागलाई लिएर काम बहिष्कार गरिएको थियो तर विश्वविद्यालय प्रशासनबाट आश्वासन पाएपछि विरोध प्रदर्शन फिर्ता लिएको थियो। यसैकारण मंगलबार सारा बंगला तृणमूल शिक्षा बन्धु समितिको उत्तर बंगाल विश्वविद्यालय शाखाका सदस्यहरूले फेरि विरोध प्रदर्शन गर्न प्रशासनिक भवनमा तालाबन्दी गरे। संयुक्त चालक संघले दार्जीलिङ क्षेत्रको व्यापार र व्यवसाय सम्बन्धी जारी मागहरू र क्षेत्र वरिपरिको दृश्यावलोकन गर्न बाहिर ट्याक्सी गाड़ी रोक्ने अनुरोधको सम्बन्धमा सबै सदस्यहरूसँग गोर्खा दुःख निवारक पुस्तकालय हलमा एक बैठक गरेको छ। बैठकपछि संघले पत्रकार सम्मेलन आयोजना गरेर यदि 18 दिसम्बर 2025 सम्ममा आफ्ना मागहरू पूरा नभएमा वा समाधान नभएमा लालकोठी वा जिल्ला प्रशासन कार्यालय तथा पुलिस चौकी अघि रिले धरनामा जाने निर्णय गरेको जनाएका छन्। उनीहरूले समाधानको लागि सिलीगुड़ीका एजेन्सीहरू वा चालक संघको प्रतिनिधित्व गर्ने जो कोहीसँग पनि समन्वयमा आएर बातचीत गर्न सहयोग गर्ने बताएका छन्। प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला मिरिकको 21 औं स्थापना दिवस विविध कार्यक्रमको साथमा पालना गरियो। अर्पणा पाखरिनको सञ्चालनमा पालन गरिएको कार्यक्रममा प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला उत्तर बंगालका मुख्य सञ्चालिका केशरी दिदी, मिरिक प्रभारी पूर्णिमा दिदी सहित विभिन्न क्षेत्रका धेरै अनुयायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अन्तर्गत मिरिक फूलबारी मैदानमा परिसरमा नशामुक्त अभियान अन्तर्गत नशालु पदार्थ सेवनले हुने हानिहरूबारे विस्तृत सचेतना गराउने कार्यक्रम गरियो। डीडीसीसीबीले बी लिमिटेडका पूर्व अध्यक्ष आरपी निरौलाको निधनमा आज एक शोक सभा कार्यक्रम आयोजना गरियो। उहाँको असामयिक निधनले डीडीसीसीबी लिमिटेड परिवार मात्र नभई सम्पूर्ण पहाड़ी क्षेत्र र सहकारी आन्दोलनले एक असल मार्गदर्शक गुमाएको यस कार्यक्रममा अवगत गराइयो। आरपी निरौला एक दूरदर्शी, इमान्दार तथा कर्मठ व्यक्तित्व रहेको सभामा जिल्ला चेयरम्यान केशवराज पोखरेलले बताउनुभयो। उहाँको नेतृत्वमा डीडीसीसीबी लिमिटेडले संस्थागत सुदृढीकरण, सहकारी मूल्य मान्यताको प्रवर्धन तथा जनसेवामा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको पनि पोखरेलले जानकारी दिनुभयो। रिम्बिक लोदोमा समष्टि अन्तर्गत लोदोमा ग्राम पञ्चायत 2 अन्तर्गत पर्ने स्याङबोमा आगामी 29 दिसम्बरको दिन फुङछोक साङाक छ्योलिङ गुम्बाको उद्घाटन भव्य समारोहबीच गरिने भएको छ। तथापि समारोह 27 दिसम्बरबाट शुरू हुनेछ। सोमबार एक प्रेस भेलाको आयोजना गर्दै समारोह आयोजक समितिका प्रतिनिधिहरूले उक्त जानकारी गराएका छन्। समारोहमा विशेष गरी सिक्किम राज्यका क्याप्जे सेडुप ढुङसे रिम्पोर्छेको गरिमामय उपस्थिति रहनेछ। उहाँको बाहुलीबाट उक्त दिन छेवङ वितरण पनि गरिने भएको छ। समारोहबारे जानकारी गराउँदै आयोजक पक्षले गुम्बा उद्घाटनलाई सफल बनाउन सबै क्षेत्रवासीलाई उपस्थित हुने निवेदन गरेको छ। यो समाचार युट्युबमा @airkorseng मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बंगालमा विशेष गहन पुनरीक्षण प्रक्रियापछि आज मस्यौदा मतदाता सूची प्रकाशित गरिएको छ। दार्जीलिङका राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले मतदाता सूची एसआईआर प्रक्रियालाई लोकतान्त्रिक प्रक्रियाको विश्वास पवित्रता र संवैधानिक सम्मान जोगाउन आवश्यक सुधारको रूपमा वर्णन गर्नु भएको छ। युवा भारती क्रीडाङ्गनमा 13 दिसम्बरमा लियोनेल मेसीको कार्यक्रम अवधि भएको अव्यवस्थापछि राज्यका खेल मन्त्री अरूप विश्वासले आफ्नो पदबाट राजीनामा दिने इच्छा जताउनु भएको छ। विजय दिवसको अवसरमा आज कोलकाताको विजय दुर्ग स्थित सेना पूर्व विमान मुख्यमा 1971 भारत पाकिस्तान युद्ध सर्वोच्च बलिदान दिने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पित गरिएको छ र दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज सदनमा डीजीएचसी वा जीटीए जस्ता व्यवस्थाहरूले गोर्खाहरूको समस्यालाई सम्बोधन असफल भएको बताउनु भएको छ। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी राति 7:50 बजेमा उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।